السلام علیکم خواتین حضرات، روحانیت میں ہم اکثر یہ سنتے بھی ہیں اور پڑھتے بھی ہیں کہ ہر انسان کا ایک اورا ہوتا ہے، کہیں اسے اورا کا نام دیتے ہیں اور کہیں اس کو میگنیٹک فیلڈ کا نام دیا جاتا ہے، کہیں یہ کہا جاتا ہے کہ ہر انسان کے جسم سے لہریں نکلتی ہیں، اور کہیں یہ ہم سنتے ہیں کہ ہر انسان کے جسم سے وائبریشنز نکلتی ہیں. باتیں الفاظ مختلف ہیں ان باتوں میں، لیکن مفہوم سب کا ایک ہی ہوتا ہے، اور یہ بات ہے بھی درست. ہم اپنی روزمرہ کی زندگی میں یہ ایکسپیرئنس کرتے رہتے ہیں، کچھ لوگوں سے ہم ملتے ہیں تو ہمیں وہ لوگ بہت اچھے لگتے ہیں، ان کے اندر ہمیں اپنے لیے کشش محسوس ہوتی ہے، ہم ان سے دیر تک باتیں کرنا چاہتے ہیں، ان کے قریب رہنا چاہتے ہیں. کہیں کچھ لوگوں سے جب ہم ملتے ہیں تو نہ ان میں ہمیں کشش محسوس ہوتی ہے اور نہ ہم ان سے دور بھاگتے ہیں، اور کچھ لوگوں سے جب ہم ملتے ہیں تو ہماری طبیعت میں کچھ زیادہ خوشگوار تاثر پیدا نہیں ہوتا. وہ در حقیقت اس کے جسم سے جو وائبریشنز نکل رہی ہیں یہ اس کا اثر ہے. وہ وائبریشنز اگر اچھی ہیں تو ہم پر بڑا خوشگوار اثر پیدا ہوتا ہے، اگر وہ لہریں اچھائی کی طرف کوئی زیادہ اسٹرانگ نہیں ہیں تو ہمارے اوپر نیوٹرل سا ایفیکٹ آتا ہے، ناپسندیدگی کا احساس ابھرتا ہے دل میں اور نہ ادروائز. لیکن یہ احساس پیدا بھی صرف اس وقت ہوتا ہے کہ جب انسان خود زیادہ حساس ہو. اب وہ حساسیت قدرت کی ودیت کردہ ہے یا خود ہماری روح اس قدر لطیف ہو گئی ہے کہ ہم ان وائبریشنز کو بڑی تیزی سے محسوس کرتے ہیں. فقیر لوگوں سے جب ہم جا کے ملتے ہیں اور اولیاء اکرام سے ملتے ہیں، ہم یہ کہتے ہیں کہ وہ انسان کے اندر جھانک لیتے ہیں. وہ انسان کے اندر نہیں جھانک پاتے، بات یہ ہے کہ ان کی اپنی روح، ان کی نیکی، ان کی عبادت، ان کی پاکیزگی خیال کے نتیجے میں اتنی لطیف ہو گئی ہوتی ہے، اتنی حساس ان کے سینسرز ہوتے ہیں کہ جب کوئی انسان ملتا ہے تو اس کے جسم سے نکلنے والی ان وائبریشنز کو وہ ریسیو کرتے ہیں اور ان کو اس انسان کی اصل فطرت کے بارے میں اندازہ ہو جاتا ہے. یہ اور بات ہے کہ فقیر آدمی چونکہ رب کی ہی بندگی کر رہا ہے تو اس نے اپنی فطرت میں پائی جانے والی اس سنت رب کے عکس کو ڈیولپ کیا ہے کہ رب تعالی ستار العیوب ہے، وہ لوگوں کے عیبوں پر پردہ ڈال دیتا ہے. تو فقیر ہر انسان کی فطرت کے اندر جو اللہ تعالی کی خوبیاں ہیں ان کا ایک پرتو موجود ہے، ایک ہلکا سا عکس موجود ہے. تو یہ فقیر لوگ جو اللہ کی راہ پر چلتے ہیں وہ اپنے ان تمام چیزوں کو اجاگر کرتے رہتے ہیں، ان پہ محنت کرتے ہیں. تو وہ انسان کی ایسی چیزیں جن کا عیاں کرنا اس کے لیے دل آزاری کا باعث بن جائے یا ان کے لیے کوئی اچھا تاثر نہ چھوڑیں لوگوں میں، ان پر وہ پردہ ڈال لیتے ہیں، کبھی احساس ہی نہیں ہونے دیں گے کہ ہمیں ان چیزوں کا پتہ ہے. تو مجھ جیسے ناخواندہ لوگ اسی دھوکے میں رہ جاتے ہیں کہ فقیر کو کچھ پتہ نہیں چلا میرے بارے میں، اس سے چھپی ہے بات. ایسا نہیں ہوتا، ये जो इंसान के जिस्म से लहरें निकलती हैं उसको मौलाना रोम ने बू का नाम दिया कि स्मेल पैदा होती है। आप जब मुख्तलिफ औलिया किराम के पास जाते हैं, मुख्तलिफ फकीरों के पास जाते हैं, तो आपने महसूस किया होगा कि उनके करीब जब आप जाके बैठते हैं या जिस कमरे में वो बैठे हुए हैं उस कमरे में अब आप जब जाते हैं, अगर वो कमरा बंद है, तो उस कमरे में एंटर होते ही एक अजीब सी खुशबू का एहसास होता है, इंसान को पाकीजगी का एहसास शुरू होता है। और जब उस फकीर के करीब बैठते हैं तो ऐसा लगता है कि उसने कोई परफ्यूम इस्तेमाल किया है, उसने कोई अतर लगाया है जिस्म को। दर हकीकत उस फकीर ने कोई परफ्यूम का इस्तेमाल नहीं किया होता या अतर नहीं लगाया होता, उस फकीर की ख्यालात की पाकीजगी, उस फकीर की इबादत, उस फकीर का नेकी की राह पर चलना, वो चूंकि एक लंबे अरसे से चल रहा है और दिन ब दिन उसमें इजाफा करता है वो अपनी जिंदगी में, तो वो बू, वो स्मेल जिसको मौलाना रोम ने बू का नाम दिया, वो खुशबू में तब्दील हो जाती है। तो यूं फकीर के जिस्म से खुशबू उठती है, वो इतनी गैर महसूस होती है कि जहां वो बैठा होता है उस कमरे में वो खुशबू फैल जाती है, आने वाले को एक पाकीजगी का एहसास होता है। इसके बरक्स अगर हम अपने ख्यालात को प्रगंदा रखें, इबादात से मुंह मोड़ें, नेकी को करीब ना आने दें, तो वही बू नाखुशगवार शक्ल इख्तियार करनी शुरू कर देगी। और हर फकीर के पास जब आप जाते हैं तो कभी एक सी खुशबू नहीं आपको महसूस होगी, वो हमेशा मुख्तलिफ होती है, मैन टू मैन वेरी करती चली जाएगी। जैसे जनाब हजरत अली करम अल्लाह वजहो की खुशबू मोती की है, बहुत भीनी हल्की खुशबू, उसका एहसास होता है। मैं खुद तो कभी नहीं गया जनाब हजरत अली करम अल्लाह वजहो के रोजे मुबारक पर, लेकिन जो लोग गए हैं उन्होंने एहसास किया होगा, वहां महसूस हुआ होगा कि उनके रोजे मुबारक में एंटर होते ही मोती की हल्की हल्की भीनी भीनी खुशबू का एहसास होता होगा। जनाब हजरत इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु, उनके जिस्म से गुलाब के फूलों के खुशबू निकलती थी। जो लोग वहां उनके रोजे मुबारक पे हाजिर हुए होंगे उन्होंने महसूस किया होगा कि उनके रोजे मुबारक से भी गुलाब ही की खुशबू आती होगी। जनाब हजरत पीरान पीर गौसल आजम दस्तगीर साहब, उनके रोजे मुबारक से ऐसी खुशबू आती जिसका नाम नहीं मालूम होता कि ये खुशबू है किस चीज की, क्योंकि दुनियावी तौर पर जो खुशबू जिनसे हम वाकिफ हैं, जिनके नामों से हम वाकिफ हैं, वो खुशबू उनसे मुख्तलिफ है। इसी तरह यहाँ चूंकि लाहौर में है तो सभी लोग वहां जो जाते हैं उन्होंने महसूस किया होगा कि जनाब दाता गंज बख्श रहमतुल्लाह अलैह साहब के मजार से जो खुशबू उठती है वो भी एक अजीब रंग, उसका नाम नहीं लिया जा सकता, लेकिन अजीब खुशबू होती है वहां खुशबू। तो इसको हम अपनी आसानी के लिए समझने के लिए हम ये कह देते हैं कि जो फकीर जैसी पढ़ाइयां पढ़ता है रब ताला उसके जिस्म में वैसी खुशबू पैदा कर देता है, जिन नामों से रब को पुकारता है वो रब ताला के जिस कलाम का विर्द करता है उसी नस्बत से उसके जिस्म में खुशबू पैदा हो जाती है। ये हम अपनी आसानी के लिए कहते हैं, लेकिन उसका मैकेनिज्म ये है सारा। तो ये खुशबू तकरीबन सभी औलिया कराम के जिस्म से उठती है, फकीरों के जिस्म से उठती है, लेकिन इस खुशबू को हासिल करने के लिए सिर्फ हमें जिक्र अज़कार पर नहीं बल्कि इसकी बुनियाद जो है वो ख्यालात की पाकीजगी पर है, कि पहले हमें ख्यालात की पाकीजगी अपने अंदर पैदा करना पड़ेगी, उसके बाद رب تعالیٰ کی عبادات اور نیکی کی راہ. تو جب ہم ان تینوں چیزوں کو اکٹھے لے کے چلیں گے تو پھر کہیں رب کی راہ انسان پکڑتا ہے, ایسی راہ جو اس کو قرب الہی تک لے جائے. یہ اس کو دہراتا میں اس لیے ہوں, پہلے بھی کئی بار اس موضوع پہ بات ہوئی کہ ہم لوگ نیک لوگوں کے پاس جاتے ہیں, کہ کم سے کم جن کو ہم نیک سمجھتے ہیں وہاں جاتے ہیں اور ان سے جا کے فرمائش ہماری یہ ہوتی ہے کہ مجھے قرب الہی چاہیے, مجھے رب سے ملا دیں. وہ شخص کیسے ملائے ہمیں رب سے؟ وہ تو ممکن نہیں ہے, کیونکہ ایسا تو ہے نہیں کہ وہ ہمارا ہاتھ پکڑے اور رب کے حضور پیش کر دے اور تعارف کرائے کہ یا باری تعالیٰ میٹ مسٹر سو اینڈ سو, ہی از مائی فرینڈ اینڈ یو آلسو بیکم ہز فرینڈ. ایسا تو ممکن نہیں ہے. میں نے شاید پہلے بھی عرض کیا تھا, یہ کام تو مرشد بھی نہیں کر پاتا. مرشد کا کام صرف اتنا ہے کہ لاہور شہر کی بھول بھلائیوں سے نکالے انسان کو ہاتھ پکڑ کے ان پیچدار گلیوں میں سے سڑکوں پر سے گزارتا ہوا اس کو, کہ وہ کہیں کھو نہ جائے, تو موٹر وے کی سٹارٹنگ پوائنٹ پر لے جا کر کھڑا کر دے انسان کو اور یہ کہہ دے کہ یہ موٹر وے ہے جو آپ کو اسلام آباد لے جائے گا شہر اقتدار میں, اس پہ اب آپ چلیے, اور ساتھ وہ نصیحت کر دے کہ اس میں تھوڑے تھوڑے فاصلے کے بعد سروسز آئیں گی, تو یہ نہ ہو کہ تم وہاں کھانے پینے میں مصروف ہو جاؤ اور تمہارا سفر کھوٹا ہو جائے. یہ آپ کو وارن کر دے, مجھے وارن کر دے کہ اس پر سپیڈ لیمٹ 120 کلومیٹر پر آر کی ہے, تو اس کو اگر ایکسیڈ کرو گے تو چالان ہو جائے گا. اس میں 10 کلومیٹر کا ایسا ٹکڑا آئے گا جو وائننگ روڈز ہیں, وہاں سپیڈ زیادہ کرو گے تو گاڑی الٹ جائے گی, ایکسیڈنٹ ہو جائے گا تمہارا. وہ اس طرح کے خطرات سے وارن کر دے گا, لیکن سفر خود انسان کو خود ہی کرنا ہے, مجھے ہی کرنا ہے, مرشد اس میں میری مدد نہیں کر سکتا. وہ مجھے لاہور کی جو پیچیدہ سڑکیں ہیں ان میں سے ہاتھ پکڑ کر چلاتا ہوا یہ کہ میرے پیچھے اپنی گاڑی لے آؤ, وہ یہاں سے سیفلی آپ کو گزار لے گا. لیکن شہر اقتدار تک پہنچنا ہمیں خود اپنی ہی محنت سے ہے. تو میں اگر راستے میں اپنے مرشد کی ہدایات پر عمل نہ کروں اور میں شہر اقتدار تک نہ پہنچ پاؤں تو دوش میں دوں گا مرشد کو, جس غریب کا کوئی قصور ہی نہیں ہے. اور اگر یہ ہو گیا کہ میں جس گاڑی پر سفر کر رہا ہوں اس کے ٹائر کمزور ہیں اور مسلسل چلنے کی وجہ سے جو ہیٹ جنریٹ ہوئی ہے اس کو وہ برداشت نہیں کر پائے, ٹائر برسٹ ہو گئے, گاڑی الٹ گئی, تو اس میں مرشد صاحب کا کیا قصور ہے؟ یہ تو مجھے دیکھنا تھا کہ میں ٹائرز صحیح رکھوں گاڑی کے. اگر راستے میں پیٹرول ختم ہو گیا اور گاڑی رک گئی, اس میں مرشد صاحب کا کیا قصور ہے؟ یہ تو خود میرا قصور ہے کہ میں نے اپنا ٹینک ٹاپ اپ کیوں نہیں کروایا تھا, لاپرواہی کی اور کسی اور گاڑی میں جا کر میں جا ٹکرایا کسی اور گاڑی سے, تو میری لاپرواہی ہے, وہ مرشد صاحب کا تو قصور نہیں ہے. تو یہ سب چیزیں, ساری محنت انسان کی اپنی ہے, گائیڈنس البتہ مرشد صاحب کی ہے. تو جو میں جا کے فقیر سے یہ فرمائش کرتا ہوں کہ مجھے رب سے ملوا دیں, تو بے معنی ہے, وہ فقیر سوائے شرمندہ ہونے کے اور کیا کرے گا؟ تو ہم فقیر سے یہ فرمائش نہ کریں کہ وہ ہمیں رب سے ملوا دے. ہاں, فقیر کے پاس جا کے اگر میں بیٹھ جاؤں اور آبزرو کروں کہ یہ فقیر اس مقام پر آیا کیسے, میری طرح کا انسان ہے, اس کے بھی دو ہاتھ ہیں, دو آنکھیں ہیں, ایک دماغ اللہ نے عطا کیا ہے، دو پاؤں ہیں، اس میں کچھ بھی مجھ سے مختلف نہیں، تو یہ اس مقام پر کیسے آیا، اس بلندی پر کیسے گیا یہ فقیر؟ تو میں اسے اب آبزرو کرتا رہوں، پوچھنے سے کام نہیں بنے گا، جو پوچھنے پر فقیر شاید نہ بتا پائے کہ وہ کس طرح اس مقام پر پہنچا، کیونکہ اسے تو خود ہی معلوم نہیں، یہ سفر ہی اتنا غیر محسوس ہے کہ کسی کو پتہ ہی نہیں چلتا کہ میں کس طرح اس سفر پر آگے بڑھتا چلا گیا۔ تو وہ جو باتیں آپ کو بتائے گا وہ اوپر کے درجے کی ہوں گی، اور میرے مقام میں اور اس درجے کی جہاں کی وہ بات کر رہا ہے ایک گیپ موجود ہے، وہ گیپ میں کیسے برج کروں گا؟ تو اس کا بہترین طریقہ یہ ہے کہ خاموشی سے اسے آبزرو کیجئے۔ جب ہم اسے آبزرو کرتے ہیں، اس کی چھوٹی سے چھوٹی بات پر نظر رکھتے ہیں کہ ایسے موقع پر کیا کر رہا ہے، کیا ہو رہا ہے، تو پتہ چلتا ہے کہ پھر انسان کان کو ہاتھ لگا کے بھاگ جاتا ہے، فقیر کی زندگی دیکھ کے بھاگ جائے گا جب گہرائی سے دیکھے گا، کہ وہاں اصلیت دکھائی دیتی ہے کہ وہ لوگوں کے جبر کو، لوگوں کی زیادتیوں کو، لوگوں کی باتوں کو مسکرا کے برداشت کرتا ہے، وہ حالات کے جبر کو بڑا ہنس کھیل کر جھیلتا ہے، وہ نقصانات پر کہکے لگاتا ہے، وہ تکلیف پہنچنے پر مسکراتا ہے، جتنا بڑا دکھ اتنا بڑا کہکہ اس کا بلند ہوتا ہے۔ تو اس سے آگے جب ہم واچ کرتے ہیں تو دیکھتے ہیں کہ وہ فقیر دو اصولوں پر کام کر رہا ہے۔ یہ تو لمبی بات ہے، اس کو ایکسپلین کرتے جائیں، جتنا لمبا بیان کرنا چاہیں کر لیں، لیکن مختصراً اگر اس پر بات کی جائے تو فقیر دو پرنسپلز پر چل رہا ہے۔ ایک تو یہ ہے کہ وہ گیونگ ہے۔ جب ہم گیونگ کہتے ہیں تو اس گیونگ سے مراد یہ نہیں ہے کہ وہ روپیہ پیسہ لوگوں میں بانٹتا ہے، وہ ہر چیز میں گیونگ ہے، وہ لوگوں کو زندگی کی سہولیات تقسیم کرتا ہے، زندگی لوگوں کی آسان بنانے کے لیے کوشش کرتا ہے، لوگوں کے ہر ہر طریقے سے کام آنے کی کوشش کرتا ہے، جو اس کے پاس آتا ہے دست سوال دراز کرتا ہے، وہ انکار نہیں کرتا، وہ اسے دے دیتا ہے، اپنا نقصان کر کے بھی دے دیتا ہے، وہ قربانی چاہے مالی ہو، جسمانی ہو، آرام کی ہو، وہ قربانی کرتا ہے دوسروں کے لیے، وہ گیونگ ہے۔ اور دوسرا پرنسپل اس کی زندگی میں ہے فورگیونگ، کہ وہ بہت فورگیونگ ہے، وہ انسان کو اس کے غلطی کرنے سے پہلے ہی معاف کر بیٹھتا ہے۔ اس نے اپنی ٹریننگ اس طرح کی ہوتی ہے فقیر نے کہ دوسرا غلطی نہیں کرتا، وہ اسے پہلے معاف کر چکا ہوتا ہے۔ یہ محاورتن کہہ رہا ہوں، کہنے کا مقصد یہ ہے کہ وہ ایک لمحہ نہیں لیتا، جہاں کسی دوسرے انسان سے غلطی ہوئی فقیر نے فوراً اپنے آپ کو سمجھایا کہ وہ انسان ہے، خطا کا پتلا ہے، جیسے مجھ سے خطائیں ہوتی ہیں، مجھ سے غلطیاں ہوتی ہیں، اور میں دوسروں سے توقع رکھتا ہوں کہ وہ معاف کر دیں گے، مجھے بھی اس شخص کو معاف کر دینا ہے۔ تو ادھر کسی سے غلطی ہوئی، ادھر فقیر نے اس کو دل سے نکالا، اپنے آپ کو سمجھا دیا، دل سے نکل گئی بات۔ تو فورگیونگ ہوتا ہے، بڑے سے بڑے قصور کو معاف کر دیتا ہے۔ اس شخص کا نام اس وقت ذہن میں نہیں میرے، کچھ دوائیوں نے اس طرح سے ذہن پر اثر ڈالا ہے کہ چیزیں عام طور پر سامنے کی چیزیں بھول جاتی ہیں۔ وہ شخص تھا جس نے مارکہ کربلا میں جناب حضرت علی اصغر پر تیر چلایا تھا، جو ان کے حلق کے پار ہو گیا تھا، انتہائی بدبخت ترین شخص۔ تو جب یہ مارکہ کربلا ہو چکا، تکلیف سے گزر گئے، آپ صلی اللہ علیہ وسلم کا خاندان اس تکلیف سے گزر گیا، تو مدینہ میں سیٹل تھے۔ تو وہی شخص ایک دن حضرت امام زین العابدین رضی اللہ تعالی عنہ کے گھر پر مہمان ہوا، آ کے کہا کہ میں مسافر ہوں۔ حضرت امام زین العابدین نے انہیں کھانا بھی کھلایا، پھر رات کو حضرت امام زین العابدین کے گھر پر رہا بھی وہ شخص. اگلے دن جب صبح رخصت ہو رہا تھا تو اس نے حضرت امام زین العابدین سے کہا کہ آپ نے شاید مجھے پہچانا نہیں. تو حضرت امام زین العابدین نے فوری طور پر کہا کہ نہیں، جب آپ آئے تھے تو میں اسی لمحے آپ کو پہچان گیا تھا کہ آپ کون ہیں. تو اس نے پوچھا کہ پھر آپ نے مجھے اتنے اخلاق سے کیوں اپنے پاس ٹھہرایا؟ تو فرمایا کہ ہمیں میزبانی عطا ہوئی ہے دنیا کی. تو یہ جو تواضع ہے، یہ تواضع فقیر کی فطرت کا حصہ ہے، وہ اس تواضع کو ڈیولپ کرتا ہے. جب ہم اپنے اندر یہ چیزیں پیدا کر لیتے ہیں اور اس کے ساتھ ساتھ رب کا ذکر جاری رکھتے ہیں اور خیالات میں پاکیزگی لے آتے ہیں، پازیٹو تھنکنگ پر آ جاتے ہیں، تو پھر ہمارا رب کی طرف سفر جاری ہوتا ہے. یہ چیزیں ڈیولپ کرنے میں مرشد کام آ سکتا ہے، مرشد گائیڈ کر سکتا ہے. وہ ڈیولپ نہیں کرے گا آپ کے اندر چیزیں، اس لیے کہ وہ اس کے بس کی نہیں ہیں. یہ چیزیں، یہ خوبیاں خود ہمیں ہی ڈیولپ کرنی ہیں اپنے اندر. وہ صرف بتا سکتا ہے. جو انگریزی کا ایک مشہور محاورہ ہے کہ یو کین ٹیک دا ہارس ٹو واٹر بٹ یو کانٹ میک ہم ڈرنک، تو اس محاورے کی نسبت سے مرشد آپ کو یہاں تک تو لے جائے گا کہ یہ بتا دے کہ یہ چیزیں کیسے ڈیولپ ہو جائیں گی آپ کے اندر. وہ آپ کے رویے دیکھ کے، آپ کے ایٹیٹیوڈز اینڈ بیہیویئرز دیکھ کے پوائنٹ آؤٹ تو کر دے گا کہ یہ غلط کر رہے ہیں، لیکن اس کو کریکٹ خود مجھے ہی کرنا ہے، مرشد نہیں کر سکتا اسے. کاز اینڈ ایفیکٹ کے اصول کے تحت سبب پہلے بنے گا، اثر بعد میں آئے گا. وہ اور بات ہے کہ دعا اور قبولیت دعا میں یہ کاز اینڈ ایفیکٹ کا پرنسپل ریورس ہو جاتا ہے کہ اس میں اثر پہلے ہے، سبب بعد میں ہے. دعا کرنا اور دعا کا قبول ہونا، اس میں کاز اینڈ ایفیکٹ کا پرنسپل 180 degrees ریورس ہو جاتا ہے. وہاں اثر پہلے آئے گا، سبب بعد میں بنے گا. کہ ایک شخص رب کے حضور گڑگڑاتا ہے، یہ گڑگڑانا اس کا یہ توفیق کی بات ہے کہ رب سے اسے توفیق عطا ہوگی، کہ رب تعالیٰ اس کے قلب کو دیکھتا ہے کہ اس کے دل کے اندر یہ خواہش ہے کہ وہ رب کے سامنے گڑگڑائے، تو اسے توفیق عطا ہوگی، پھر وہ گڑگڑائے گا. تو توفیق دعا بھی پہلے عطا ہوگی اور اس کے انعامات آ جائیں گے. تو توفیق پہلے عطا ہو جائے گی، اثر بعد میں آتا ہے اس کا. جب توفیق عطا ہو گئی، اثر پہلے پیدا ہو گیا، دعا بعد میں ہوئی. اسی لیے کہیں کہیں فقیروں کے یہاں آپ کو ایک چیز یہ دکھائی دے گی کہ نہ وہ ہاتھ اٹھاتے ہیں نہ دعا کرتے دکھائی دیتے ہیں، دعا قبول ہوتی ہے. تو مجھ جیسے لوگ جو جانتے نہیں چیزوں کو، اس میکنیزم کو سمجھتے نہیں ہیں، وہ کہتے ہیں کہ آپ نے دعا تو نہیں کی، دعا کر دیجئے میرے لیے. تو وہاں تو وہ پرنسپل، کاز اینڈ ایفیکٹ کا پرنسپل ہی بالکل مختلف ہے، الٹ ہوا ہوا ہے. تو وہاں تو دعا ہونے سے پہلے دعا قبول ہو گئی، دعا بعد میں کی اس نے. لیکن عام حالات میں کاز اینڈ ایفیکٹ بڑی سختی کے ساتھ امپلیمنٹ ہوتا ہے. تو پہلے ہمیں یہ اپنے اندر پیدا کرنا ہوگا، پھر ایفیکٹ پیدا ہوتے ہیں، پھر اس کے اثرات ملتے ہیں، اس کے انعامات پھر ملتے ہیں. اس صاحب نے درخواست کی ہے کہ ان کا یہ سوال بآواز بلند نہ پڑھا جائے. ہم جو دنیا میں بھیجے گئے ہیں انسان، تو ہمارے ذمے کچھ فرائض ہیں، ہمارے ذمے کچھ آبلیگیشنز ہیں، जो हमें डिस्चार्ज करना है। ये अभी थोड़ी देर पहले कॉज एंड इफेक्ट की बात हो रही थी, तो ये आलम कॉज एंड इफेक्ट की दुनिया है। यहां मौत का भी एक सबब है। रब अपने जिम्मे कुछ नहीं लेता कोई, कि कोई ये कह सके कि फला आदमी मर गया बगैर सबब के, क्योंकि ये दुनिया कॉज एंड इफेक्ट की है, आलमुल असबाब है। तो रोजगार का हसूल भी इंसान पर फर्ज है, और मुसलमान पर तो और भी ज्यादा फर्ज है कि वह हस्ती सल्लल्लाहु अलैहि वसल्लम, जिस हस्ती के हम उम्मती हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि ऊपर वाला हाथ नीचे वाले हाथ से बेहतर है। मुसलमान के लिए बहुत शर्मिंदगी की बात है कि वो लोगों के सामने हाथ फैलाए। मुसलमान अपना रोजगार अपनी मेहनत से पैदा करता है। रिस्क देने वाला रब है बेशक, लेकिन जैसे मैंने अर्ज किया कि ये आलमुल असबाब है, यहां हर चीज का एक सबब है, तो हमें कोई ना कोई हीला करना पड़ेगा। उसके लिए हमें हाथ पांव हिलाने पड़ते हैं। आमतौर पर होता यह है कि फकीर की शोहरत उस वक्त फैलती है जब वो एक खास मकाम पर आ गया होता है। तो हमें दिखाई देता है कि शायद फकीर कोई काम नहीं करता, तो ऐसे फकीर को जिसको आप देखेंगे वो काम कोई नहीं करता, जरा गौर से देखिए कि मांगता भी नहीं है। लेकिन हम तो वलायत के उस मकाम पर नहीं है, हम तो एक मामूली इंसान है। तो बावजूद इसके कि हमारा दिल न चाहे, हमें रोजगार के लिए कोशिश करनी चाहिए कि हम जितनी हमारी अंदर सकत है हम अपना रोजगार खुद कमाएं, और रब ताला की रहमत से पूरा मुझे यकीन है कि रब हमें हमारी मेहनत से कई गुना ज्यादा बढ़ाकर रिस्क अता कर देता है। तो हम हाथ पांव हिलाएं, रब ताला हमारी जरूरियात को अपनी रहमत के सदके बहुत खूबसूरती से पूरा कर देगा। जो हमारे जिम्मे फराइज हैं, हमें एक बात याद रखना चाहिए कि हम उसके लिए रब ताला को जवाब दे हैं, दुनिया में भी आखिरत में भी। तो हमारी इमीडिएट फैमिलीज हमारी जिम्मेदारी हैं, हमें उनके लिए वसाइल जिंदगी के लिए हाथ पांव मारने हैं। बेशक वसाइल जिंदगी रब बाहम पहुंचाता है, इसमें कोई शक नहीं, लेकिन हमें हाथ पांव हिलाने होंगे। अगर हम उससे पहलू तही करते हैं तो हम अल्लाह को आंसरेबल हो जाएंगे। इंसान को कोशिश ये करनी चाहिए कि रब ताला के सामने जवाबदेही से बचता रहे। ये कुछ बहुत से सवालात इकट्ठे आए हुए थे, वो पिछली दो इतवारों से हम इसी का जवाब देते रहते हैं। ये एक साहब थे, ये सवालों को देख के मुझे आज याद आया किस्सा। उनका पेशा चोरी था, तो उसके दो बेटे थे उन साहब के। तो उनने सोचा कि मैं अगर अपने बच्चों को लिखा पढ़ा दूंगा तो ये तो फिर मैं खानदान के नाम पर एक धब्बा लगाऊंगा, लोग क्या कहेंगे कि चोरों का इतना मशहूर खानदान, और बताओ बच्चे नौकरी करके रोटी कमाते। तो बचपन से ही उनकी वो ट्रेनिंग करने लगे चोरी के मामले में। जब बूढ़े हो गए तो उन्हें ख्याल आया कि थोड़े फासले पर चोरों का गुरु रहता है, तो अगर अपने बच्चों को मैं उसकी शागिर्दी में दे दूं तो ये कमाल के चोर बन जाएंगे। तो वो अपने बेटों को जाके उस गुरु के पास छोड़ आया चोरों के। गुरु ने उनकी ट्रेनिंग शुरू कर दी चोरी के मामले में। जब वो जवान हो गए, बड़े हो गए, तो उन्होंने ख्वाहिश का इजहार किया कि जब हमें अब आप इंडिपेंडेंटली चोरी करने की इजाजत दे दें। तो उस गुरु ने कहा कि मैं आपको इंडिपेंडेंट चोरी करने का सर्टिफिकेट सिर्फ एक सूरत में दे सकता हूं, और वो शर्त यह है कि तुम इम्तिहान पास करो। तो दोनों ने कहा कि ठीक है, हम इम्तिहान में बैठने को तैयार हैं। तो गुरु ने उनसे कहा कि फलां जगह एक झोंपड़ी है, उसमें दो बूढ़े मियां बीवी रहते हैं, और उनके उस झोंपड़ी की छत पर कद्दू की बेल लगी है। उस बेल के ऐन दरमियान वाला अगर कद्दू तुम तोड़ लाओ रात को, तो तुम क्वालिफाई कर लोगे इंडिपेंडेंटली चोरी करने के लिए। तो दोनों चले गए जाके, दिन में वहां घूमते थे झोंपड़े के और इर्द गिर्द, झोंपड़े की साख्त, उसकी बुलंदी, उसके इर्द गिर्द का माहौल, उसमें जो मियां बीवी रहते थे उनकी आदत, तो इसे फौज की जुबान में रैकी कहते हैं, वो उसकी रिकॉनिसेंस करते रहे कई रोज तक। तो जो इन्फॉर्मेशन उन्होंने गैदर की वो ये की कि झोंपड़ी खासी पुरानी बनी है, और वो दोनों मियां बीवी बहुत ही काइया हैं, बूढ़े जरूर हैं लेकिन बहुत होशियार। तो मियां अगर दिन भर जागता है तो बीवी दिन भर सोती है, रात को मियां सो जाता है तो बीवी जागती रहती है, ताकि चोर कद्दू ना उनके ले जाए, क्योंकि कद्दू की फरोख्त पर उनकी जिंदगी चलती थी। तो ये हालात देखकर उनमें से एक तो मायूस हो गया, उसने कहा कि मैं तो नहीं चोरी कर सकता यहां। लेकिन दूसरा तेज था भाई, उसने कहा ठीक है तुम विड्रॉ कर जाओ, लेकिन मैं तो चोरी करके रहूंगा। तो उसने सोच सोच के एक तरकीब निकाली, तो एक बिल्ली पकड़ी और रात को वो उस झोंपड़े की छत पे चढ़ गया। छत पुरानी थी, जो ही ये चढ़ा तो जहां ये पांव रखे वहां सुराख हो जाए छत में, और वो आवाज आए। मियां दिन को चौकीदारी करता था, बीवी रात को चौकीदारी करती थी। तो बीवी ने जब देखा कि छत पर आवाज आ रही है, तो उसने अपने हस्बैंड से कहा कि उठो चोर आ गया, कोई कद्दू चोरी करने। मियां ने उसे कहा क्या तुम जगाती रहती हो, कोई कुत्ता बिल्ली हो गया चढ़ गया छत पर, छत कमजोर है आवाज आ रही है। उसने कहा नहीं, ये कुत्ता बिल्ली नहीं है, ये कोई इंसान है। तो ये इनकी बहस हो रही थी, इसने फिर जरा पांव आगे बढ़ाया तो वहां फिर वो टूटा छत का बांस वांस कोई टूटा। तो बीवी ने कहा लो देखो ये देखो। तो इसने जो सुना कि अब ये जाग ही गए, तो उस बिल्ली की गर्दन दबाई और उसका मुंह सुराख के अंदर कर दिया, तो वो म्याऊं म्याऊं करने लगी। तो खान ने कहा देखो ये बिल्ली थी ऐसी, तुम बिला वजह में। अब हो ये कि जो ही ये हिले छत में से आवाज आए, तो बीवी बोलने लगे तो ये बिल्ली का मुंह अंदर कर दे और उसकी गर्दन दबा दे, हत्ता कि वो दरमियान में छत के सेंटर में पहुंच गया, कद्दू तोड़ा और दौड़ लगा दी। उस्ताद को जाके कहा कि लीजिए जनाब मैं इस सेंटर का कद्दू तोड़ लाया। तो यूं वो क्वालिफाई हो गया कि तुम आज से इंडिपेंडेंटली चोरी कर लो। अब ये जिन साहब ने भी सवाल लिखे हैं, कुछ ऐसे पक्के उस्ताद के पढ़ाए हुए हैं कि ये सवालों को पढ़कर मुझे ये किस्सा आज याद आ गया, ये कहीं बिल्ली पकड़ी गई है कहीं से। और सवाल ये है कि जब लोग आपकी तवक्कात पर पूरे नहीं उतरते तो आपका रद्द अमल क्या होता है? बहुत आसान, मैं ये समझ लेता हूं कि मेरा एक और भाई शामिल हो गया मेरे साथ, इसलिए कि मैं खुद ही नहीं लोगों की तवक्कात पर पूरा उतरता। तो जो मेरी तवक्कात पर नहीं पूरा उतरा मेरे जैसा ही है, तो जब वो मेरे जैसा है तो उस पर प्यार आएगा, गुस्सा तो आएगा नहीं। बड़े आसान तरकीब है ये। अब जिस सवाल को देख के ये किस्सा याद आया था वो ये है कि बहुत से लोग आपसे आकर दरख्वास्त करते हैं कि हम ख्वाब में आपको देखना चाहते हैं, और फिर ऐसा ही हो जाता है। किसी के ख्वाब में यूं जाने वाली बात समझ में नहीं आती, इस पे कुछ रोशनी की जरूरत है। पहली बात तो यह है कि ऐसा शख्स जो मुझे ख्वाब में देखना चाहता है कोई सही जहन नहीं हो सकता। ख्वाब में इंसान किसी खुशगवार चीज को देखना चाहता है, किसी अच्छी चीज को देखना चाहता है। अब दिन में देख के लोग डरते हैं, मुझे तो ख्वाब में देख के क्या हाल होगा। और दूसरी बात यह है कि रब ताला भी खूब कमाल की चीज है, वो किसी ने शेर रब के बारे में कहा था कि वो चूंकि शेर मुझे याद नहीं रहते, तो उसका मफहूम कुछ ऐसा था कि करे खुद है और हमें बदनाम करे है अबस में, कुछ ऐसा शेर है, मुझे याद नहीं रहता हूं। हाँ, ये है। तो वो ये ख्वाब में जो कोई देखता है तो उसकी अपनी खुद जहनी सलाहियतें हैं, उसकी उसकी अपनी रूहानी कैफियत है कि जो जिसको वो ख्वाब में देखना चाह रहा है उसे देख लेता है। तो ये मुझ पर तो इल्जाम है कि मैं किसी के ख्वाब में आ जाता हूं। अगला इन्हीं साहब ने पूछा है कि कुछ औलिया अल्लाह अपने मुरीदैन के ख्वाबों में जाकर मुख्तलिफ मामलात के सिलसिले में उनकी रहनुमाई फरमाते हैं, क्या ये औलिया अल्लाह की कॉन्शियस एफर्ट होती है? एक कॉन्शियस एफर्ट नहीं होती, ये उस ताल्लुक के नतीजे में ये चीज पैदा होती है जो एक मुर्शद और उसके शागिर्द के दरमियान ताल्लुक कायम होता है रूहानी, ये उसका एजाज है, उसकी वजह से ये होता रहता है। वक्त खत्म हो गया, मैं इंशाल्लाह ताला आपसे नेक्स्ट संडे मुलाकात होती बशर्ते जिंदगी। अस्सलामु अलैकुम।